الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له نشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا مولانا محمدا عبده ورسوله أرسله بالحق كافة للناس بشيرا ونذيرا وداعيا إلى الله تعالى بإذنه وسراجا منيرا وصلى الله تعالى عليه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فإن أصدق الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ألم تر كيف ضرب الله مثلا كلمة طيبة كشجرة طيبة أصلها ثابت وفرعها في السماء تؤتي أكلها كل حين بإذن ربها وقال النبي صلى الله عليه وسلم إن من الشجر شجرة لا يسقط ورقها ومثلها كمثل المسلم أو كما قال عليه الصلاة والسلام دوستو بزرگو اور بھائیو اللہ جل جلالہ من والہو نے اور اللہ کے پیارے نبی سرکار دو عالم سرور دو جہاں حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم نے بات کو مثالوں سے سمجھایا ہے، چونکہ مثال سے بات ذرا واضح ہو جاتی ہے، سمجھ میں آ جاتی ہے، اس لیے قرآن نے بھی اور خود اللہ کے رسول صلی اللہ علیہ وسلم نے بھی بہت ساری باتوں کو مثالوں سے سمجھایا ہے۔ قرآن پاک میں ایک بہت عمدہ مثال دی گئی کلمہ طیبہ کو سمجھانے کے لیے، کلمہ طیبہ کی حقیقت سمجھانے کے لیے اللہ تعالیٰ نے مثال دی ہے کہ کلمہ طیبہ کی مثال ایک عمدہ درخت کے جیسی ہے جس کی جڑ مضبوط ہو، جس کی شاخیں آسمان سے باتیں کر رہی ہوں اور جو ہر لمحہ پھل دیتا ہو، کہ ایمان کو اللہ جل شانہ نے درخت کی مثال سے سمجھایا۔ جیسے درخت کا اصل اس کی جڑیں ہوتی ہیں، جڑیں جب مضبوط ہوں تو پھر تنا بھی مضبوط ہوتا ہے، फिर उसकी शाखें भी फैलती हैं, उस पर पत्ते भी लगते हैं, फूल भी लगते हैं, उस दरख्त पर फल भी आते हैं और उन फलों में रस भी आता है, मिठास भी आती है। ऐसे ही अल्लाह जल्ले शानहू ने भी मिसाल दी, फरमाया कि ईमान एक उम्दा और बेहतरीन दरख्त की तरह से है कि उस उम्दा और बेहतरीन दरख्त की जड़ बहुत मजबूत होगी। तो ईमान का दरख्त, उसकी जड़ें दिल में बहुत मजबूत होंगी कि दिल में अकीदा होता है, यकीन होता है अल्लाह की ज़ात पर, अल्लाह जल्ल शानहू के ख़जानों पर, अल्लाह ताला की कुदरत पर, अल्लाह की शानो शौकत पर, अल्लाह के जलालो जबरूत पर, अल्लाह के ख़जानों पर, अल्लाह ताला की दादो दहिश पर, अल्लाह की अता और नवाजिश पर यकीन दिल में होता है। फिर जिन बातों का यकीन रखने के लिए अल्लाह के नबी ने बताया, जिसको हम ईमाने मुफस्सल कहते हैं कि आमनतु बिल्लाहि व मलाइकतिहि व कुतुबिहि व रुसुलिहि वल क़द्रि खैरिहि व शर्रिहि मिनल्लाहि तआला वल बासि बादल मौत। अल्लाह पर, अल्लाह के फरिश्तों पर, उसके भेजे हुए पैगंबरों पर, उसकी उतारी हुई किताबों पर, तकदीर का भला बुरा, भला और बुरा अल्लाह की ही तरफ से होता है, और मरने के बाद दोबारा जिंदा होने पर। ये वो बातें हैं जिन पर हर मुसलमान को यकीन रखना चाहिए। इसकी मिसाल जड़ों की तरह से है। और इबादतें, हम जो नमाज पढ़ते हैं, रोज़ा रखते हैं, सदका खैरात करते हैं, ज़कात निकालते हैं, हज करते हैं, उम्रा करते हैं, जिक्र दुआ तस्बीह करते हैं, कुरान पाक की तिलावत करते हैं, ये सारे का सारा तने की तरह से है। और इंसानी ज़िंदगी में अपने जैसे इंसानों के साथ जो उसका रहन सहन है, एक बच्चे को अपने माँ बाप के साथ में रहन सहन इख्तियार करना है और माँ बाप को अपने बच्चों के साथ में रहन सहन इख्तियार करना है, भाई को बहनों के साथ, बहनों को भाई के साथ, बड़ों को छोटों के साथ, छोटों को बड़ों के साथ, पड़ोसी के साथ, अपनों के साथ, परायों के साथ, सफ़र के दौरान में वो सफ़र के थोड़ी देर के साथियों के साथ, इसको कहते हैं माशरत। और माशरत की मिसाल दरख्त की डालियों की तरह से है। और उन डालियों पर जो पत्ते और फूल लगते हैं, ये पत्ते और फूल, इसकी मिसाल जी मामलात की तरह से है कि दरख्त में जो पत्ते और फूल लगते हैं उसी से दरख्त पहचाना जाता है, मामलात से इंसान पहचाना जाता है, मामलात से इंसान की पहचान होती है। जब आप किसी के साथ बैठेंगे, उसके साथ में लेन देन करेंगे, तो तब पता चलेगा कि ये बात का कितना सच्चा, कौल का कितना पक्का है, वरना तो लोग दावे करते ही रहते हैं। तो फरमाया कि मामलात की मिसाल पत्ते और फूलों की तरह से है। अखलाक, इंसान का सुलूक, इंसान का बर्ताव, इंसान के पेश आने का तौर तरीका, बड़ों की इज्जत, छोटों से मोहब्बत, माँ बाप की कदर, माँ बाप की ताज़ीम, और अपनों के साथ में, गैरों के साथ में एहसान का सुलूक, अपने आप को छोटा समझना, अपने अंदर बड़ाई पैदा न करना, और हर एक के साथ में मेल जोल, मेल मिलाप के साथ में जिंदगी गुजारना, शुक्रगुजार बनना, आने वाली मुसीबतों पर सब्र करना, बर्दाश्त करना, कीना दिल में न पालना, गुस्से को जिंदगी में जगह न देना, नफरतें दिल में न रखना, इसको अखलाक कहते हैं। सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, अकमलुल मुमिनीन ईमानन अहसनहुम अखलाका, सबसे कामिल ईमान वाला मोमिन वो होता है जिसके अखलाक बहुत उम्दा होते हैं। तो درخت کا جو پھل ہے وہ پھل اصل مقصود ہوتا ہے. جڑ کو پانی اسی لیے دیا جاتا ہے تاکہ تنا مضبوط رہے, تنا مضبوط اسی لیے بنایا جاتا ہے تاکہ اس کی شاخیں پھیلیں, اس پر پتے لگیں, پھول لگیں, پھول تک برداشت کیا جاتا ہے. اور اس لیے پھول دیکھ کر لوگ خوش ہوتے ہیں کہ یہ پھول پھلوں میں بدلنے والے ہیں. جتنے پھول لگے ہیں اتنے ہی پھل بھی لگنے والے ہیں. پھل مقصود ہوتا ہے. آدمی درخت اسی لیے لگاتا ہے تاکہ اس کا پھل حاصل کرے. لیکن آگے علماء نے ارشاد فرما کہ ایک بڑا خوبصورت جی دیکھتے ہی جی للچا رہا ہو ایسا آم آدمی نے دیکھا اور دیکھتے ہی اس کے اوپر ہاتھ ڈالا, اس کو لیا اور لے کر اس خیال سے اور اس امید سے کہ بڑا میٹھا ہوگا, اس کا رس بڑا رسیلا ہوگا, اس نے منہ میں رکھا اور چوسنا شروع کیا, لیکن پہلا گھونٹ یا پہلا قطرہ جو اس کے حلق میں گیا اس سے ہی پتا چل گیا کہ یہ بڑا کسیلا ہے, بڑا کڑوا ہے, بڑا بدمزہ ہے. دیکھنے میں تو بہت خوبصورت ہے لیکن اتنا ہی بدمزہ ہے. تو پھر وہ انسان اس رنگیلے اور خوبصورت پھل کو اپنے منہ سے لگا کے نہیں رکھتا ہے بلکہ اس کو پھینک دیتا ہے. تو فرما کہ درخت کا پھل بھی نہیں, پھل کا رس مقصود ہوتا ہے, پھل کے اندر کی شیرینی مقصود ہوتی ہے, پھل کے اندر کی مٹھاس مقصود ہوتی ہے. تو علماء نے فرمایا وہ مٹھاس اسی کو اخلاص کہتے ہیں کہ زندگی کا ہر عمل انسان اللہ کو خوش کرنے کے لیے کرے. اللہ کو خوش کرنے کے لیے کیا تو نتیجہ خیز ہے, اس کا ریزلٹ اس کو ملے گا. اور اگر اس نے اللہ کو راضی کرنے کے لیے نہیں کیا, احد کے پہاڑ کے برابر یا احد سے بڑا ہمالیہ کے پہاڑ کے برابر کسی نے صدقہ خیرات کر دیا تو قرآن کہتا ہے وقدمنا الی ما عملوا من عمل فجعلناه هباء منثورا, کہ وہ پہاڑوں جیسا عمل لے کے آیا لیکن کل قیامت میں انما الاعمال بالنیات, اللہ کے پاس نیتوں کی ایک ڈائی ہے, ایک سٹینڈرڈ ہے اللہ تعالی کے پاس جس میں اللہ جل شانہ عمل کو ڈال کر تولتے ہیں. انما الاعمال بالنیات, جیسے لوگ چیزیں بناتے ہیں تو اس چیز کے بنانے سے پہلے اس کی ایک ڈائی بنا لیتے ہیں, پھر اس میں ڈال کر اس کا ایک سانچہ بناتے ہیں, اس سانچے میں چیز کو تیار کرتے ہیں. تو اللہ نے بھی عمل کا ایک ایک سانچہ بنایا ہے اور اس سانچے پر کل عمل کو اللہ تعالی ڈال کر حساب لیں گے, دیکھیں گے کہ یہ عمل صحیح ہے یا غلط ہے. وہ سانچہ نیتوں کا سانچہ ہے. تو جب عمل کو نیت میں ڈالیں گے, اگر نیت درست ہے تو وہ عمل اس میں بیٹھے گا, وزندار ہوگا, اور اگر عمل اس سانچے میں نہ بیٹھے, بڑا ہو جائے یا چھوٹا ہو جائے, تو پھر وہ سانچے میں بیٹھتا نہیں ہے, تو پھر وہ اللہ کے پاس معتبر, قابل اعتبار, اللہ کے پاس قابل قبول نہیں ہوتا. اللہ تعالیٰ قرآن پاک میں فرماتے ہیں پہاڑوں جیسا عمل لے کے آئیں گے لیکن فجعلناہ ہباء منثورا, جب ہم نیت میں اس کو تولیں گے تو وہ ہباء منثور, وہ ذرے بن کے اڑ جائے گا. اس لیے مجھے آپ کو زندگی میں ہر مسلمان کو اپنے عمل کو درست رکھنا ہے. مجھے اصل گفتگو یہ کرنا ہے کہ اللہ تعالیٰ مثال سے بات سمجھاتے ہیں, کلمے کی مثال اللہ تعالیٰ نے دی اور اس مثال سے اللہ تعالیٰ نے ایک بات سمجھائی ہے. میں نے حدیث سنائی, حدیث کی وہ بات میں اصل آپ کے سامنے عرض کرنا چاہتا ہوں. سرکار دو عالم صلی اللہ علیہ وسلم نے بھی ایک بہت ہی پیاری بات ایک بہت عمدہ مثال سے اللہ کے رسول نے سمجھائی ہے. بخاری شریف کی روایت ہے, امام بخاری رحمت اللہ علیہ ترجمۃ الباب باندھتے ہیں, بخاری عنوان رکھتے ہیں کہ طرح المسئلہ, طرح الامام المسئلہ, کہ شاگردوں کو بات سنائی جاتی ہے اور ان کو سبق پڑھایا جاتا ہے, लेकिन सबक पढ़ाने के साथ साथ कभी कभी उनका इम्तिहान भी लेना चाहिए, उनसे पूछते भी रहना चाहिए ताकि ये पता चले कि समझा भी है कि नहीं समझा है। हम जुमा का बयान कर देते हैं, पता नहीं किसने समझा किसने नहीं समझा, कोई गलत समझ जाते हैं, कुछ और ही उसको अपने जहनों में ले लेते हैं कि बात को समझना चाहिए। कभी बात समझता नहीं है आदमी तो गलत अपने जहन के अंदर ले लेता है। तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम भी अपनी मजलिस में सहाबा से सवाल करते थे ताकि ये पता चले कि सहाबा बात समझ रहे हैं या नहीं समझ रहे, ये भी पता चले। तो इमाम बुखारी रहमतुल्लाह अलैह ने वही तर्जुमतुल बाब उन्वान बांधा, बाब तरहिल इमाम इल मसअला, के शागिर्दों से सुनने वालों से सवाल करते रहना चाहिए ताकि मालूम हो वो बात समझे कि नहीं समझे। फिर हुजूर सल्लल्लाहु अलैहि वसल्लम की हदीस नकल फरमाई कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इन्न मिनश्शजरी शजरतन ला यस्कुतु वरकुहा। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि देखो एक दरख्त होता है जिसके पत्ते मौसम पतझड़, खजां के मौसम में भी उसके पत्ते नहीं जड़ते हैं। इन्ना मसलहु का मसलिल मुस्लिम, उस दरख्त की मिसाल मुसलमान के जैसी है। फिर अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा से फरमाया, फहद्दिसूनी, मुझे बताओ जरा सोचकर कि वो कौन सा दरख्त है जिस दरख्त के पत्ते मौसम खजां में पतझड़ के मौसम में नहीं झड़ते हैं और उसकी मिसाल मुसलमान के जैसी है। जब सहाबा से हुजूर ने पूछा तो सहाबा गौर करने लगे, सोचने लगे, दिमाग लड़ाने लगे, पूरा जंगल उनके दिमाग में घूमने लगा। हजरत अब्दुल्लाह इब्ने उमर रजी अल्लाह तआला नो कम उम्र सहाबी हैं, बदर की लड़ाई में वो 14 साल के थे, उहद की लड़ाई में 15 साल के थे, तो ज्यादा उम्र नहीं थी, 14 15 या 16 17 साल के बच्चे थे, नौजवान थे। और मजलिस में बड़े बड़े सहाबा बैठे हुए थे, हजरत अबू बकर, हजरत उमर, हजरत उस्मान, हजरत अली, हजरत अब्दुल रहमान इब्ने औफ, हजरत साद इब्ने मास, साद इब्ने उबादा, साद इब्ने अबी वक्कास, बड़े बड़े सहाबा मजलिस में बैठे हुए थे। तो हजरत अब्दुल्लाह इब्ने उमर फरमाते हैं कि रसूलुल्लाह के सवाल का जवाब मेरे जहन में आ गया, मुझे समझ में आ गया कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम किस दरख्त के बारे में फरमा रहे हैं। लेकिन मैंने देखा इतने बड़े बड़े बुजुर्ग हस्तियां, बड़ी बड़ी शख्सियतें बैठी हुई हैं और वो जवाब नहीं दे रही हैं, तो मुझे हिम्मत नहीं हुई जवाब देने की। सब सहाबा खामोश रहे। थोड़ी देर के बाद सहाबा आजीज आ गए, उन्होंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कहा, फहद्दिसना या रसूलल्लाह, अल्लाह के रसूल आप ही बता दीजिए, हमारी समझ में नहीं आ रहा है कि वो कौन सा दरख्त है। तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अन्नखला, खजूर का दरख्त है। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि खजूर के दरख्त की मिसाल मुसलमान के जैसी है, कि खजूर के दरख्त की बहुत सारी उम्दगियां हैं, बहुत सारी खसूसियतें हैं, उसके बहुत सारे इम्तियाजात हैं, उसकी बहुत सारी सिफात हैं, उसके बहुत सारे खूबियां हैं। उनमें से एक खूबी यह है जिसको अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ला यस्कुतु वरकुहा, उसका पत्ता जब आम तौर से मौसम खजा आता है और पतझड़ के मौसम में सारे दरख्तों के पत्ते झड़ जाते हैं, तुम देखो जी खजूर के दरख्त के पत्ते नहीं झड़ते हैं। खजूर का दरख्त वो हर मौसम में अपनी पूरी शान के साथ में खड़ा रहता है। तो अल्लाह के रसूल ने फरमाया ये मिसाल मुसलमान की मिसाल है। कि मुसलमान किसे कहते हैं? मुसलमान कहते हैं जो हर मौसम में हर हाल में अल्लाह के हुक्म का ताबेदार, अल्लाह के हुक्म का फरमा बरदार, अल्लाह के हुक्म पर सर झुकाने वाला। इस्लाम कहते हैं सर अफगंदन, اپنے سر کو نیچے جھکا دینا، سر ڈال دینا، تو اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا موسم کا اثر مسلمان پر نہیں پڑتا ہے، ایسا نہیں ہوتا کہ گرمی کے موسم، سردی کے موسم، ان دو الگ الگ موسموں میں مسلمان کی عبادتوں پر فرق پڑتا ہو، نہیں، وہ جیسے سردی کے موسم میں اللہ کے حکم کا پابند، وہ گرمی کے موسم میں بھی اللہ کے حکم کا پابند ہوتا ہے. رمضان کسی مہینے میں آ جائے مسلمان کے لیے کوئی فرق نہیں پڑتا، سردی کے موسم میں وہ سستے روزے رکھ لے گا اور گرمی کے موسم کے مہنگے روزے بھی رکھے گا، اسے موسم سے فرق نہیں پڑتا ہے، وہ ہر موسم کا شاہکار ہے. مسلمان ہر موسم کا شاہکار ہے کہ ہر موسم میں اس کے اندر وہی خوبی، وہی رانائی، وہی خوبصورتی اس کی نظر آئے گی. تو بزرگو، اگر میرے اوپر موسم کا اثر ہو رہا ہے تو پھر مطلب یہ کہ میں کھجور کا درخت نہیں ہوں، میں کوئی اور درخت بن گیا ہوں، اور میں مسلمان نہیں ہوں، میرے اسلام میں کمزوری آئی ہے، ضعف آیا ہے، میرا اسلام مضمحل ہو گیا، اندر سے کمزور پڑ چکا ہے. یہ بات سمجھ میں آتی ہے کہ مسلمان کے اوپر موسم کا اثر نہیں ہوتا ہے، وہ فقر میں بھی، تنگی میں بھی، خوشحالی میں بھی، ناگواری میں بھی، وہ بیماری میں بھی، ہر حال میں وہ اللہ کے حکم کا تابعدار، فرما بردار ہوتا ہے، وہ کبھی اللہ کے حکم کو نہیں چھوڑتا. بیماری اس کے لیے عذر نہیں بنتی، اور کاہلی اس کے لیے عذر نہیں بنتی، سستی اس کے لیے عذر نہیں ہے، اور فقیری، تنگ دستی آ گئی کہ آدمی کا ہاتھ تنگ ہو گیا، حالات نے تنگ کر دیا، پینڈیمک نے لوگوں کے کاروبار بند کر دیے، اس کے اوپر کوئی اثر نہیں ہوتا، وہ اپنے معمول کے مطابق اپنی زندگی گزارتا ہے، خوشحال رہتا ہے، چہرے پر شکوے شکایتوں کے اثرات اس کے چہرے سے نظر نہیں آتے کہ یہ مسلمان ہے. جس وقت پر اللہ نے دیا وہ اللہ کی مرضی تھی، اللہ تعالیٰ نے خوشحال رکھا، بہت دیا، بہت نوازا. جب اللہ نے مجھے بہت دیا اور بہت نوازا تو میں تب بھی اپنے چہرے کو سنبھال کے رکھتا تھا کہ کہیں مال کے بہت زیادہ مل جانے کا اثر میرے چہرے سے ظاہر ہو جائے گا تو لوگ کہیں حسد نہ کرنے لگیں، لوگ کہیں میرے مال سے جلنے نہ لگیں، اس لیے میں اپنے آپ کو جیسے وہاں سنبھال لیتا تھا ویسے ہی تنگی میں بھی میں اپنے آپ کو سنبھال لیتا ہوں کہ میری تنگی میرے ساتھ میں ہے، میرے رب کا میرے ساتھ میں معاملہ ہے، اس نے چند دن تنگی کے لائے ہیں لیکن اب میرے پتے نہیں جڑیں گے، تنگی کے موسم میں میرے پتے نہیں جھڑیں گے، میں تنگی کے موسم میں بھی اسی رانائی کے ساتھ میں اسی طرح سے مسکراتا، ہنستا، کھیلتا رہوں گا تاکہ لوگوں کو میرے گھر کا حال پتہ نہ چلے اور لوگ یہی سمجھیں یہ اسی خوشگواری کے ساتھ میں، خوشحالی کے ساتھ میں زندگی گزار رہا ہے. اس کے اوپر اثر نہیں ہوتا ہے، بیماری کا اثر نہیں ہوتا، صحت کا اثر نہیں ہوتا، مال کا غرور نہیں آتا، فقیری پر شکوے شکایتیں نہیں آتی، پریشانیوں اور آفتوں کے گھیر لینے پر وہ لوگوں کے سامنے ہاتھ پھیلانے والا نہیں بن جاتا. یہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے سمجھایا، اور پھر حضرت نبی کریم صلی اللہ علیہ وسلم نے بتایا کہ کھجور کے درخت کا جو پھل ہے، کھجور، وہ کھجور ہر قسم کا کھجور مفید ہے، ہر قسم کا کھجور لذت آور، لذت بخش ہے، ہر قسم کے کھجور میں مزہ آتا ہے. ہزاروں قسم کے کھجور ہیں، کھجور کے الگ الگ حالتیں ہیں. سرکار دو عالم صلی اللہ علیہ وسلم ایک دفعہ بھوک سے، فاقے سے بہت تنگ ہو گئے ہیں. آپ علیہ الصلوۃ والسلام عین دوپہر میں سخت دھوپ کے موقع پر بھوک سے پریشان ہو کے باہر نکلے تو آپ نے دیکھا حضرت ابوبکر بھی باہر ہیں. یہ موقع باہر نکلنے کا نہیں ہے، حضرت ابوبکر باہر تھے. رسول اللہ نے پوچھا ابوبکر اس وقت پر باہر؟ حضرت ابوبکر نے کہا رسول اللہ آپ کا چہرہ دیکھنے کے لیے آ گئے، ہم اپنی بھوک کو دبا لی، حضور سے محبت کا اظہار کیا. اور دو قدم بڑھے تو دیکھا حضرت عمر بھی باہر ہیں. حضرت عمر سے پوچھا عمر تم کیوں باہر آ گئے؟ تو حضرت عمر نے کہا رسول اللہ بھوک نے سونے نہیں دیا اس لیے باہر آ گیا ہوں. تو اللہ کے رسول نے فرمایا سچ یہی ہے کہ بھوک نے مجھے بھی سونے نہیں دیا, میں بھی باہر آیا ہوں. چلو ابو قتادہ کے پاس چلتے ہیں. حضرت ابو قتادہ کا ایک چھوٹا سا باغ تھا. حضرت ابو بکر, حضرت عمر, حضرت رسول اللہ صلی اللہ علیہ وسلم تینوں مل کر حضرت ابو قتادہ کے باغ میں پہنچے. اتفاق سے حضرت ابو قتادہ نہیں تھے, وہ تینوں جا کے بیٹھے. اتنے میں حضرت ابو قتادہ آئے تو آتے ہی فوراً انہوں نے ایک درخت کے کھجور توڑے, اس کی پوری ڈالی توڑ لی جس میں کچے بھی تھے اور پکے بھی تھے, تینوں قسم کے کھجور تھے, سب لا کے حضور کے سامنے ڈال دیے. اللہ کے رسول نے فرمایا ابو قتادہ تم نے کچے اتکچے پکے سارے کھجور لے آئے, اس میں سے تلاش کر کے پکے کھجور لاتے, یا اتکچے اور کچے کھجور کیوں توڑ دیے؟ تو اللہ کے رسول صلی اللہ علیہ وسلم سے حضرت ابو قتادہ نے فرمایا رسول اللہ لوگوں کی چاہت الگ الگ ہوتی ہے, کچھ لوگ کچا کھجور پسند کرتے ہیں, کچھ اتکچا پسند کرتے ہیں, کچھ پکا ہوا پسند کرتے ہیں. میں نے سوچا کہ جو آپ کو پسند ہے آپ استعمال کریں, اس لیے میں ایک ڈالی ہی توڑ کے لیے آیا ہوں. تو پتہ چلتا ہے کہ اتکچا کھجور, آپ مکہ گئے ہیں, مکہ المکرمہ میں لوگ بڑے شوق سے اتکچا کھجور لیتے ہیں اور بڑی لذت سے کھاتے ہیں. کچا کھجور بازاروں میں جا کر تلاش کر کے کچا کھجور لے کے استعمال کرتے ہیں. تو کھجور کی خصوصیت یہ ہے کہ اس کا کچا بھی مزیدار ہوتا ہے, اس کا اتکچا بھی مزیدار ہوتا ہے, اس کا پکا بھی مزیدار ہوتا ہے. ایسے ہی حضرت رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا مسلمان کچا ہو تو بھی اس کے عمل میں طاقت ہے, مسلمان اتکچا ہو تو بھی اس کے عمل میں طاقت ہے, اور مسلمان پکا ہو تو بھی اس کے عمل میں طاقت ہے. ابھی نماز میں جی نہیں لگ رہا ہے, ابھی کچا مسلمان ہے, لیکن نماز پڑھے تو اس کی نماز کا اللہ کے پاس وزن ہے. ذرا سا رغبت آئی, تھوڑا سا شوق آیا, وہ ابھی اتکچا بنا ہے, تو اتکچے مسلمان کی نماز وہ بھی اللہ کے پاس وزن رکھتی ہے. اور ایک پکا مسلمان جس کی نماز میں اللہ کے سوا کسی اور کی طرف نگاہ نہیں جاتی, اس مسلمان کی نماز وہ تو بڑا شیریں, بڑا مٹھاس, بڑی لذت والی چیز ہے, کہ اس سے بڑھ کر, کھجور سے بڑھ کر کون سی چیز کی لذت ہوگی. پھر سرکار دو عالم صلی اللہ علیہ وسلم نے اس حدیث سے سمجھایا کہ دیکھو اللہ کے رسول نے ایک اور حدیث میں فرمایا کسی گھر میں کھجور ہے تو سمجھ جاؤ کہ وہ گھر بھوکا نہیں ہے. جس گھر میں کھجور ہو وہ گھر بھوکا نہیں ہے. اللہ کے رسول نے فرمایا کھجور کے درخت کی مثال مسلمان کے جیسی ہے. تو حضور بتانا چاہتے ہیں ایک مسلمان دنیا میں زندہ ہے, تو ایک مسلمان جب تک دنیا میں زندہ ہوگا سمجھو اس گھر کے یعنی دنیا کے ختم ہونے اور فنا ہونے کا وقت نہیں آیا. جب تک ایک مسلمان بھی زندہ رہے گا اللہ تعالیٰ اس پوری دنیا کو بقا دیں گے, یہ دنیا باقی رہے گی اور یہ دنیا چلتی رہے گی. وہ ایک مسلمان پوری دنیا کو سنبھالنے کی طاقت رکھتا ہے, جیسے گھر میں رہنے والا ایک کھجور وہ تمام گھر کے بھوک کے دور کرنے کا سبب بنتا ہے. اور پھر کھجور سے زیادہ دنیا میں کوئی اور مقوی غذا نہیں ہے, دنیا میں اور زیادہ کوئی تقویت والی غذا نہیں. انسان پتہ نہیں کون کون سی طاقت کی غذائیں استعمال کرنا چاہتا ہے اپنی قوت کے بڑھانے کے لیے, لیکن کھجور سے زیادہ طاقتور غذا نہیں ہے. عرب سب سے زیادہ کھجور استعمال کرتے ہیں. ہمارے ہاں لوگ 50-55 پر بوڑھے ہو جاتے ہیں, ان کی کمر جھک جاتی ہے اور پھر گویا پورے طور سے بڑھاپا ان کی زندگیوں میں چھا جاتا ہے. لیکن عربوں کو دیکھو ماشاءاللہ, وہ 60 سال 70 سال 80 سال 85 90 سال کی عمر میں بھی ماشاءاللہ شادیاں کرتے ہیں. ان کے 90 سال کی عمر میں بھی شادیاں ہوتی ہیں. کیوں؟ اس لیے کہ ماشاءاللہ وہ کھجور کھانے کے عادی ہوتے ہیں. ہمارے پاس کھجور مل جائے, پہلے تو جی بہت کم اکا دکا کھجور ملتا تھا, اب تو اللہ کا کرم ہے کھجور یہاں بھی آسانی سے مل جاتا ہے. लेकिन एकाध खजूर खाने की हमें आदत है, और अरबों के पास दिन भर में मालूम नहीं वो कितना खजूर इस्तेमाल कर लेते हैं। हमारे जी मक्कतुल मुकर्रमा के जो मुदर्रिस हैं और मक्के में जिनका दर्स और सबक चलता है, हजरत मौलाना मक्की साहब दामद बरकातुम, हजरत फरमाते हैं कि हमारी कुछ औरतें अरब दोस्तों की औरतों के घर में चली गई, तो वहां उन्होंने खजूर की बड़ी बड़ी थालियां उन औरतों के सामने रखी जी जियाफत के तौर पर और जी मेहमान नवाजी के तौर पर। तो हमारी औरतों ने एक खजूर दो खजूर खाया और थाली छोड़ के खामोश बैठ गई। तो वो अरब औरतें उनसे कहने लगी कि आप खजूर नहीं इस्तेमाल करती। उन्होंने कहा कि हम इक्का दुक्का खजूर हमने तो खा लिया है। तो फरमाया कि इक्का दुक्का खजूर खाओगी तो अपने शौहरों के क्या काम आओगी। फरमाया कि खजूर खाओ, हम ज्यादा से ज्यादा खजूर खाते हैं जिसकी वजह से हमें कुव्वत और ताकत मिलती है। तो अरब के मर्दों में भी औरतों में भी गोया खजूर के ज्यादा इस्तेमाल करने की आदत है, और वो ज्यादा से ज्यादा खजूर इस्तेमाल करते हैं कि खजूर तकवियत वाली गिजा है। अल्लाह के रसूल ने बताया कि मुसलमान की मिसाल खजूर की तरह से है, मुसलमान के ईमान की तकवियत उसके इस्लाम में है, उसकी दुनिया और आखिरत की कुव्वत बहार कि वो जवान रहे, हमेशा सदाबहार जवान बना रहे तो खजूर इस्तेमाल करे, तो ऐसे ही इस्लामी एतबार से वो खूबसूरत और सदाबहार जवान बनना चाहता है तो नमाज पढ़े, आमाल का एहतिमाम करे, इस्लामी आमाल अपनी जिंदगी में अपनाए, जितना इस्लाम से और इस्लामी आमाल से अपने आप को करीब करता जाएगा उतना ही ज्यादा उसके अंदर का जमाल, उसके अंदर की खूबसूरती और उसके अंदर का बहार रानाई बढ़ जाएगी। तो ये अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने मिसाल देके समझाया। अल्लाह के रसूल ने फरमाया कि इन्ना मिन शजरी शजरतन, ये जंगल का एक दरख्त ऐसा भी है, ला यस्कुतु वरकुहा, जिसके पत्ते मौसम खजा में भी नहीं गिरते हैं, और उस दरख्त की मिसाल मसलुहा का मसलुल मुस्लिम, कि उसकी मिसाल मुसलमान की तरह से है। इसलिए बुजुर्गो, सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम की इस मिसाल से हमें एक तरगीब है, हमें एक तरह की जिस शौक दिलाया गया है कि हम अपने आप को उस खजूर के सदाबहार राना खुशनुमा हमेशा खूबसूरत रहने वाले, आज जहां जी खजूर के दरख्त नहीं है, लोग वहां उसकी उस खूबसूरती की बिना पर अपने इलाकों में लाकर खजूर के दरख्त के नमूने अपने बड़े बड़े कॉम्प्लेक्स के सामने लगा रहे, क्यों कि जितनी खूबसूरती इस खजूर के दरख्त में है वो रानाई और खूबसूरती किसी और में नहीं है। तो पता चलता है कि खजूर के दरख्त की खूबसूरती अगर आप अपने अंदर लाना चाहते हैं और उसी की जरा से सदा बहार बनना चाहते हैं तो अपने आप को मुसलमान बनाओ, सच्चा मुसलमान बनाओ, पक्का मुसलमान बनाओ। अल्लाह मुझे आपको और पूरी उम्मत को तौफीक नसीब फरमाए। वाखिरु दावाना अनिल हम्दुलिल्लाहि रब्बिल आलमीन।